यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारहरूलाई आज निर्वाचन चिन्ह प्रदान गरिने। सत्ता गठबन्धनको आह्वानमा देशभर ठूलो संख्याका बागी तथा स्वतन्त्र उम्मेद्वारहरूद्वारा उम्मेद्वारी फिर्ता। गठबन्धन बाहेकका दलहरूसँगको चुनावी तालमेल खारेज गरिएको तथा उम्मेद्वारी फिर्ता नलिएका बागीहरूलाई कार्यवाही गरिएको गठबन्धनका नेताहरूको भनाई। आमाप्रति श्रद्धा भक्ति प्रकट गरी माता तीर्थ औंसी आज मनाइँदै सिन्धुलीको तीन पाटनमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु, 7 जना घाइते र युक्रेनलाई आर्थिक मानवीय र सैनिक सहायता दिन अमेरिकी राष्ट्रपतिद्वारा $33 अर्ब बराबरको प्रस्ताव संसदमा पेश।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारहरूलाई आज निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ। वैशाख 11 र 12 गते उम्मेद्वारी दर्ता गराएका उम्मेद्वारले हिजो उम्मेद्वारी फिर्ता लिएपछि फिर्ता लिएका उम्मेद्वारहरूलाई सूचीबाट हटाएर प्रकाशन गरिएको अन्तिम नामावलीका उम्मेद्वारहरूलाई आज निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ। आयोगका अनुसार हिजो देशभर 5,000 बढ़ी उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएका छन्। सत्ता गठबन्धनको आह्वानमा बागी तथा स्वतन्त्र रूपमा उम्मेद्वारी दिएकाहरूले हिजो उम्मेद्वारी फिर्ता लिएका छन्। हिजो बिहान सत्ता गठबन्धनको बैठकले देशभरका बागी उम्मेद्वारहरूलाई उम्मेद्वारी फिर्ता लिन आह्वान गरेको थियो। त्यसै गरी बैठकले गरेको निर्णय अनुसार उम्मेद्वारी फिर्ता नगर्नेहरूलाई सम्बन्धित दलबाट कार्यवाही गरिएको गठबन्धनका नेताहरूले जानकारी दिनुभयो। बैठकले 5 दलीय सत्ता गठबन्धनभन्दा बाहिर अन्य दलसँग भएको चुनावी तालमेल खारेज गर्ने निर्णय पनि गरेको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले गठबन्धन बीच भएको सहमति विपरीत विभिन्न दलका प्रतिनिधिले स्वतन्त्र रूपमा दर्ता गरेका उम्मेद्वारीलाई तत्काल फिर्ता गर्न पहल गर्ने निर्णय गरेको थियो। बैठकले गठबन्धन बीच यसअघि केन्द्रबाट भएको सहमति अनुसार 6 वटा महानगरपालिका र 11 वटा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेद्वारी तत्काल फिर्ता लिने निर्णय गरेको हो। बैठकपछि कांग्रेस सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरी निर्णय सार्वजनिक गर्नुभएको थियो। निर्वाचन आयोगले स्थानीय तहका उम्मेद्वारहरूलाई मनोनयन फिर्ता गराउनका लागि दवाब दिएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले संविधान र प्रचलित कानून बमोजिम योग्यता पुगेका नेपाली नागरिकले राजनीतिमा भाग लिने, उम्मेद्वारी दर्ता गर्ने लगायतका प्रक्रियाबाट शासकीय प्रणालीमा संलग्न हुन पाउने संवैधानिक अधिकार कुण्ठित हुने गरी दवाब नदिन सरकारवालालाई आग्रह गरिएको आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईले बताउनुभयो। उम्मेद्वारले उम्मेद्वारी दर्ता गरी नामावली प्रकाशित भएपछि फिर्ता लिन चाहेमा लिखित सूचना दिएर उम्मेद्वारी फिर्ता लिन सक्ने व्यवस्था गरिएको बारे पनि आयोगले जानकारी गराएको थियो। त्यसै गरी कुनै पनि दलको तर्फबाट मनोनयन पत्र दर्ता भएको उम्मेद्वारको हकमा तोकिएको पदाधिकारीले नाम फिर्ता लिने गरी लिखित रूपमा लेखी पठाएमा उम्मेद्वारको नाम फिर्ता हुने तर अन्य कुनै पनि अवस्थामा उम्मेद्वारी फिर्ता नहुने कुराप्रति पनि आयोगले सबैलाई जानकारी गराएको थियो। मनोनयन फिर्ता गराउन दवाब दिनु निर्वाचन आचार संहिता विपरीत भएको भन्दै लोकतन्त्र र नागरिक अधिकारको सम्मान गर्न आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति मार्फत पनि आग्रह गर्नुभएको थियो। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा 753 वटा स्थानीय तहमा मतगणना स्थलमा अनिवार्य रूपमा सीसी क्यामेराको प्रबन्ध गर्न निर्देशन दिएको छ। मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागि समेत उपयोगी हुने भएकाले सीसी क्यामेराको प्रबन्ध गर्न निर्देशन दिइएको आयोगले जनाएको छ। स्थानीय तह निर्वाचनका लागि 1,77,33,723 मतदाता रहेको आयोगले जनाएको छ। आयोगले प्रदेश निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँग हिजो भर्चुअल माध्यमबाट बैठक गरी निर्वाचन सामग्री र मतपत्रको ढुवानी एवं समग्र व्यवस्थापकीय तयारीबारे जानकारी लिएको पनि जनाएको छ। लोकतान्त्रिक समाजवादी पार्टी नेपालले वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय बबरमहल काठमाडौँमा हिजो आयोजित कार्यक्रमका बीच अध्यक्ष महन्त ठाकुर लगायतका नेताहरूले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको स्थानीय तह निर्वाचन घोषणा पत्र सार्वजनिक गर्नुभयो। घोषणा पत्रमा लोकतान्त्रिक समाजवादी पार्टीले नेपालका अन्य राजनैतिक दलहरूलाई हेर्ने दृष्टिकोण र पार्टीको आगामी योजना उल्लेख गरिएको छ। घोषणा पत्रमा वृद्ध भत्ता र महिला भत्ता वृद्धि गर्ने, बेरोजगार भत्ता, औषधि उपचार भत्ता, सुत्केरीका लागि विशेष व्यवस्था, विवाह खर्च र मृत्यु संस्कारमा लाग्ने खर्चको व्यवस्थापन लगायतका विषय उल्लेख गरिएको छ। श्रमिकका लागि पेन्सनको सुनिश्चितता, दुर्घटना बीमा, कृषकलाई बाली र पशुधन बीमा लगायतका मुद्दा पनि लोकतान्त्रिक समाजवादीले आफ्नो घोषणा पत्रमा समावेश गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर सन्देश।
सामाजिक सुरक्षा कोषमा सहभागी बनाऊ, सुरक्षित एवं सुखद जीवन यापन गरौ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा प्रतिगमनकारी शक्तिको पराजय हुने बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित कार्यक्रममा अध्यक्ष नेपालले जनताको सुखी र समृद्ध हुने चाहनाका साथै देशलाई समुन्नत बनाउन अग्रगमन शक्तिलाई निर्वाचित गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले एकीकृत समाजवादी पार्टी पुष्पलालकालीन कम्युनिष्ट पार्टीको निरन्तरता भएको उल्लेख गर्नुहुँदै पार्टी देश र जनताको पक्षमा क्रियाशील भएको विषयमा परीक्षण भइसकेको विचार व्यक्त गर्नुभयो। अध्यक्ष नेपालले आफू वृहत वाम एकतासँगै लोकतन्त्र प्रेमी शक्तिसँग कार्यगत एकता गरी प्रतिगमन विरूद्ध संगठित भई अघि बढ़दै जाँदा संगठनलाई टोल टोलसम्म विस्तार गर्न नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयो। राष्ट्रिय सभाको निर्वाचनबाटै विजयको शुरूआत भएकाले गठबन्धनमा आबद्ध दलहरू सामूहिक रूपमा अघि बढ़नुपर्ने बताउनुहुँदै उहाँले गठबन्धनभित्रका दलले अहंकार राख्न नहुने र वस्तुनिष्ठ भई अघि बढ़नुपर्ने सुझाव पनि दिनुभयो। मनोनयन दर्ताका क्रममा पार्टीबाट 35 जनप्रतिनिधि निर्विरोध रूपमा निर्वाचित भइसकेको पनि उहाँले बताउनुभयो। पार्टीबाट एकल उम्मेद्वारी परेसँगै पार्टीका तर्फबाट विभिन्न दुई गाउँपालिकाका अध्यक्ष, दुई गाउँपालिकाका उपाध्यक्ष, 6 वडाध्यक्ष र 26 सदस्य निर्विरोध रूपमा निर्वाचित भएको उहाँले बताउनुभयो। कैलालीको टीकापुरका राजनैतिक दलहरूले नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनलाई आर्थिक रूपमा मिदवेयी बनाउने बताएका छन्। कैलालीबाट ईश्वर साउदको यो रिपोर्ट।
कैलालीको टीकापुरका राजनीतिक दलहरूले यस वर्षको स्थानीय तहको निर्वाचन आर्थिक रूपमा मितव्यय बनाउने बताएका छन्। नेकपा एमालेका टीकापुर नगर कमिटी अध्यक्ष ध्रुवराज खत्री:
निर्वाचन आचार संहिता कडाका साथ लागू भएको छ। यस चुनावको निमित्त हामीले आर्थिक मितव्यय अप्नाउने, कार्यकर्ताहरू उम्मेद्वारहरू सँगसँगै अगाडि बढाएर नजैलो र भेटघाट कार्यक्रमलाई बढी महत्वका साथ दिने हाम्रो पार्टीको कार्यक्रम रहेको छ।
निर्वाचनलाई मर्यादित बनाउन आचार संहिता पालना गर्दै निर्वाचनलाई भट्किलो नबनाई सामान्य तौरले निर्वाचनका गतिविधि गर्ने तयारीमा रहेको बताउनुहुन्छ नेपाली कांग्रेसका नगर सभापति नरेश कुमार खत्री:
खर्चहरूलाई मितव्ययता गर्नका लागि नेपाली कंग्रेस निर्वाचन आचार संहिताभित्र रहेर निर्वाचनलाई स्वच्छ ढंगले अगाडि बढाउने हाम्रो सोच छ। भड्किलो र पैसा खर्च गरेर निर्वाचन जित्नुपर्छ भन्ने मान्यतालाई आत्मसात नगरिकन राम्रो मान्छेलाई सबैले चुनावमा जिताउनुपर्छ भन्ने मान्यता नेपाली कंग्रेसको रहेको छ।
नेकपा माओवादी केन्द्रले पनि अनावश्यक खर्च नगर्ने गरी ओडाको जनसंख्या, मतदाताको अनुपात र माग अनुसार प्रचार प्रसार सामग्रीको व्यवस्था मिलाएको बताएको छ। नेकपा माओवादी केन्द्रका निर्वाचन परिचालन समिति टीकापुरका इन्चार्ज बालकृष्ण थारू: विकास
निर्वाचन आयोगले तोकेको मापदण्डको आधारमा प्रचार सामग्रीहरू निर्माण गर्ने अनि त्यही अनुसार पालिकाको प्रत्येक वडामा पठाउने, उहाँहरूको माग अनुसार हामीले निर्वाचन सामग्रीहरू छपाउनेदेखि लिएर अन्य तयारी गरिराखेका छौँ।
दलहरू खानपिनका कार्यक्रम, ब्यानर, पम्पलेट जस्ता कार्यमा समेत यसपटक कम खर्च गर्ने बताउँछन्। नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा टीकापुरका सह इन्चार्ज रमेश विश्वकर्मा:
हामीले हाम्रा प्रचार प्रसारका कार्यक्रमहरू एकदमै मिनिमम खर्चमा, यदि हामी कहीँ कार्यक्रम गर्न
जनता समाजवादी पार्टीका कैलाली जिल्ला सचिव वीरेन्द्र साउद पनि आफ्नो पार्टी निर्वाचनमा स्वस्त प्रतिस्पर्धा गर्ने तर अनावश्यक खर्च नगर्ने रणनीतिमा रहेको बताउनुहुन्छ।
खर्चलाई घटाउनका निमित्त निर्वाचन आयोगले बनाएको आचार संहिता भित्रै रहेर निर्वाचनलाई जति सकिन्छ एकदम संयमता अपनाएर स्वस्त प्रतिस्पर्धा गर्ने र सकेसम्म खर्चलाई घटाउने हाम्रो पार्टीको निर्णय भएको छ।
राजनीतिक दलहरूले निर्वाचनमा खर्च कम गर्छु भनेका कुरा व्यवहारमा उतारेको भने हेर्न बाँकी नै छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
जाउ साथी चुनावमा एक भोट हाल्नलाई,
जाउ साथी चुनावमा एक भोट हाल्नलाई,
एक एक भोट मिले पछि राम्रो मान्छे जित्दछ
राम्रो मान्छे चुने पछि देशको विकास गर्दछ अल्पसंख्यक दलित अनि महिलाहरू मिलेर गाउँ नगर वडा भित्र उम्मेदवारी दिएर स्थानीय चुनावबाट बनाउनु छ सरकार संविधानले दिएको हाम्रो यो अधिकार जाउँ साथी चुनावमा एक भोट हाल्नलाई
यही 2079 साल वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनमा सहभागी भई आफ्नो मताधिकारको प्रयोग गर्नुहोस्। निर्वाचन आयोग नेपाल।
सन्देशपछि स्वागत छ। बाँकी समाचार। आज आमाप्रति श्रद्धा भक्ति प्रकट गर्दै देशभर माता तीर्थ औंसी मनाइँदैछ। भगवान विष्णुले मातृवियोगबाट विह्वल भएको व्यक्तिलाई माता तीर्थ कुण्डमा स्नान गर्न लगाई दिवंगत मातालाई दर्शन गराएको मान्यताका साथ आज काठमाडौँको थानकोट स्थित माता तीर्थ कुण्डमा आमा नहुनेहरूले स्नान गरी फलफूल खाद्यान्न आदि चढ़ाउने प्रचलन रहेको छ। आमाप्रति कृतज्ञता व्यक्त गर्न आज आमा हुने छोराछोरीले मान मर्यादा र सम्मानका साथ फलफूल मिठाई खुवाई आफ्ना गच्छी अनुसार वस्त्र आभूषण आदि आमालाई दिने गर्दछन्। आमा प्रसन्न भई दिएको आशीर्वादले छोराछोरीको कल्याण हुने विश्वास गरिन्छ। परलोक भइसकेकी आमाको नामबाट आज श्रद्धापूर्वक सिधा र पिण्डदान गर्नाले दिवंगत आत्मा प्रसन्न भई आमाले आशीर्वाद दिने जसबाट छोराछोरीहरूले यो लोकमा सुखभोग गर्न पाउने जनविश्वास रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल अमेरिका बीच कूटनीतिक सम्बन्ध स्थापनाको 75 वर्षका अवसरमा काठमाडौँस्थित अमेरिकी दूतावासले आयोजना गरेको कार्यक्रममा हिजो शरीक हुनुभयो। यसैबीच अमेरिकाले नेपालसँगको विकास साझेदारीमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। नेपाल र अमेरिका बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 75 वर्ष पूरा भएको अवसरमा अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले सामाजिक सञ्जाल ट्विटर मार्फत अमेरिका नेपाल सम्बन्ध आगामी दशकौंसम्म मित्रवत रहने बताउनु भएको छ। विदेश मन्त्री ब्लिंकेनले नेपालले आफ्नो शासन व्यवस्था आर्थिक विकास र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा धेरै परिवर्तन हासिल गरेको उल्लेख गर्नुभएको छ। परराष्ट्र मन्त्रालयले विदेश मन्त्री ब्लिंकेनको अभिव्यक्तिको प्रत्युत्तरमा दुई देशबीच लामो समयदेखिको मित्रता र सहयोगलाई अझ प्रगाढ़ बनाउन नेपाल प्रतिबद्ध रहेको जनाएको छ। नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले सामाजिक सञ्जाल मार्फत नेपाल र अमेरिका बीचको मित्रता आपसी सम्मान लोकतान्त्रिक मूल्य र सार्वभौमसत्तामा आधारित रहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डा नारायण खड्कासँग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले हिजो शिष्टाचार भेट गर्नुभएको छ। भेटमा नेपालमा एमसीसी परियोजनाको कार्यान्वयन आर्थिक लाभ लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल र अमेरिका बीच सन् 1947 अप्रेल 25 कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। सिन्धुलीको तीनपाटन गाउँपालिका एक नक्कलेमा भएको जीप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा सातजना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी बेलघारी स्वास्थ्य चौकीमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि सिन्धुली अस्पताल पुर्याइएको छ। सातजना घाइतेमध्ये कर्णबहादुर विक तुलसीराम पहाड़ी र चालक राजु खत्रीलाई थप उपचारका लागि सिन्धुली अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो। दुर्घटनामा तीनपाटन गाउँपालिका 9 आमबोटेका अन्दाजी 52 वर्षीय रामजी भण्डारी कमलामाई नगरपालिका 7 घर भएकी रूपा मगर र काले भनिने तीर्थ परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। नेपालमा कोरोना संक्रमण दर दैनिक रूपमा घटिरहे पनि जोखिम भने उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले छिमेकी देशहरूमा बढ़िरहेको कोरोना संक्रमण दर नेपालमा घटे पनि छिमेकी देशहरूमा बढ़िरहेका कारण जोखिम भने उच्च अवस्थामा रहेको बताउनुभयो। वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनमा मानिसहरूको ओहोर दोहोर तथा भीड़भाड़ बढ़ने भएकाले संक्रमणप्रति नागरिक आफै सचेत हुनुपर्ने सहप्रवक्ता डाक्टर अधिकारीले बताउनुभयो।
संक्रमण कम भएको संख्यालाई नै आधार मानेर संक्रमण सकियो कि भन्ने जस्तो व्यवहारहरू चाहिँ अलिक बढी देखिन थालिएको छ। छिमेकीमा संक्रमण बढ्दै गरेको अवस्थालाई मध्यनजर गरेर हामी चाहिँ संक्रमण सकिएको छैन है, हामी तनाको हुनुपर्छ, संवेदनशील हुनुपर्छ र हाम्रो यो दैनिकी चाहिँ पछिसम्म पनि सहज तरिकाले जान सक्ने व्यवस्थापन गर्नलाई हामी सबैको भूमिका छ। हामीले संक्रमण फैलिन नदिने खालको वातावरण बनाउनु पर्छ भन्नेतर्फ चाहिँ सबै व्यक्ति हामी सजग हुन जरुरी छ।
सहप्रवक्ता अधिकारीले कोरोना विरूद्धको पूर्ण मात्रा तथा बुस्टर मात्राको खोप लगाउन सबैमा आग्रह पनि गर्नुभएको छ। हिजो देशभर थप 14 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 2771 नमूनामा हिजो गरिएको परीक्षणमा 14 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो। हिजो 19 जना संक्रमण मुक्त भएका छन्। देशभर 243 जना हाल सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ। सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीमाथिको कार्यवाही यथास्थितिमा राख्नु भन्ने आदेशलाई निरन्तरता दिएको छ। सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले यसअघि न्यायाधीश हरि फुयालको एकल इजलासले गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो। न्यायाधीश हरि फुयालको एकल इजलासले गवर्नरमाथि जाँचबुझ गर्न गठन हुने समितिको नेतृत्वमा सर्वोच्च अदालतको पूर्व न्यायाधीश रहने प्रावधानमाथि व्याख्या हुनुपर्ने भन्दै गवर्नर अधिकारीलाई काममा फर्किन पाउने गरी अल्पकालीन अन्तरिम आदेश दिएको हो। मन्त्री परिषदको बैठकले गत चैत्र 24 गते गवर्नर अधिकारीमाथि जाँचबुझ गर्न समिति गठन गरेपछि उहाँ निलम्बनमा पर्नु भएको थियो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ हरियालले सरकारले विज्ञापन क्षेत्रलाई नियन्त्रण भन्दा पनि नियमन गर्ने उद्देश्यले विज्ञापन आचार संहिता ल्याउने तयारी गरेको बताउनु भएको छ। विज्ञापन बोर्डले काठमाडौँमा हिजो आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव हरियालले विज्ञापन क्षेत्रलाई नियन्त्रण नभई थप स्वच्छ पारदर्शी जिम्मेवार र उत्तरदायी बनाउन सरकारले आचार संहिता ल्याउने तयारी गरिरहेको बताउनुभयो। उहाँले विज्ञापन बोर्डको नीति र बी नियमावलीलाई समयअनुसार संशोधन गरी बोर्डलाई थप पारदर्शी र प्रतिस्पर्धी बनाइने पनि उल्लेख गर्नुभयो। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशसभाको 10 अधिवेशन आह्वान गर्नुभएको छ। प्रदेश प्रमुख शेरचनले वैशाख 20 गते दिउँसो 1 बजेका लागि प्रदेशसभाको बैठक आह्वान गर्नुभएको प्रदेशसभाका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभयो। सरकारले गरीब तथा विपन्न वर्गका नागरिकलाई रोजगारी दिने उद्देश्यले संचालनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम डणेलधुरामा क्रमशः प्रभावकारी बन्दै गएको पाइएको छ। डणेलधुराबाट संवाददाता लक्ष्मी अयरको रिपोर्ट।
दैनिक जीवनमा निर्वाह गर्न निकै समस्या भोग्दै आएका निम्न वर्गका मजदूरहरूले सहज रूपमा काम गरेर नगद जेला पाउन थालेपछि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ। स्थानीय रेजिना जैरू,
बेरोजगारहरूले काम पाए राम्रै, अहिलेको चाहिँ
डडेलधुराका 7 स्थानीय तहहरूमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले गरी खाने वर्गलाई थोरै भए पनि राहत भएको छ भन्नुहुन्छ स्थानीय मजदूर सागर देवी जैरू।
बेरोजगार मान्छेले रोजगार पाएका छन्, अलिकति आफूलाई सहयोग भएको छ, काम नपाएको मान्छे काम पाउने भयो, अनि रोजगारहरू बढ्ने भयो।
यो वर्ष अमरगढीमा 1,92,00,000 बजेट आएको छ। झण्डै 90% खर्च हुने अनुमान गरेका प्रधानमन्त्री स्वरोजगार कार्यक्रम संयोजक लक्ष्मी अवस्थीले बताउनुभयो।
यो आर्थिक वर्षमा 332 जनाको लागि बजेट प्राप्त भएको छ। 332 जनाले 100 दिनको रोजगारी प्राप्त गर्नेछन्। सूचीकृत संख्या 1520 जना मध्ये विभिन्न 8 मापदण्डको आधारमा प्राथमिककरण भएर 332 जना रोजगारमा समावेश गर्नुपर्ने किसिमको परिपत्र भएको छ।
उपभोक्ता समिति वा निर्माण व्यवसायी मार्फत भइरहेको कामहरू मध्ये प्रधानमन्त्री स्वरोजगार कार्यक्रम निकै प्रभावकारी बनिरहेको नागरिकहरूको बुझाइ छ। तर दैनिक 8 काम गरे बापत उनीहरूले 570 रूपियाँ पारिश्रमिक न्यून रहेको उनीहरूको गुनासो छ। प्रधानमन्त्री स्वरोजगार कार्यक्रम संचालनमा आएदेखि अधिकांश मजदूरहरूले सहज रूपमा काम र दाम दुवै पाइरहेका छन् भन्नुहुन्छ अमरगढी नगरपालिकाका नगर प्रमुख विश्वेश्वर प्रसाद ओझा।
विगतमा मेसिन मार्फत योजना निर्माण हुँदा आम नागरिकहरूसँग हाम्रो पैसा जान सक्दैन थियो। यो कार्यक्रम मार्फत एकातिर विकास निर्माणका पूर्वाधार निर्माण भएका छन् भने अर्कोतिर उनीहरूले काम गरे बापत श्रमिकहरूले ज्याला पाएका छन्।
3 खान नपुग्ने आश्रित परिवार, आफ्नो घर नभएका महिला, आरक्षण, एकल महिला, दलित, आदिवासी जनजातिलाई विशेष प्राथमिकता राखेर छनौट गर्ने कानूनी प्रावधान छ। सोही अनुसार काममा लगाउन सम्झौता पालिकाले गरेको छ। डलद्राबाट रेडियो नेपालका लागि लक्ष्मीर।
के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई आर्थिक, मानवीय र सैनिक सहायता दिन अमेरिकी कंग्रेस समक्ष $33 अर्ब प्रस्ताव गर्नुभएको छ। राष्ट्रपति बाइडेनले अमेरिकाले युक्रेनलाई सहयोग गरे पनि रूसमाथि आक्रमण भने नगर्ने बताउनुभयो। राष्ट्रपति बाइडेनले रकम पारित गर्न विधायकहरूलाई गाह्रो हुने भए पनि सहयोगले युक्रेनलाई प्रतिरक्षामा सहयोग पुग्ने उल्लेख गर्नुभयो। 15 सदस्यीय संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको मुख्य काम विश्व शान्ति कायम राख्नु भए पनि राष्ट्रसंघमा आफ्नो मूल दायित्वमा सुरक्षा परिषद चुकिरहेको आवाज उठ्न थालेको छ। रूस र युक्रेन युद्धको अवस्थामा सुरक्षा परिषदको स्थायी सदस्य रहेको रूसले आफू विरूद्धको प्रस्तावमा 2 निषाधिकार अर्थात भिटो प्रयोग गरिसकेको छ। युक्रेनी राजधानी कीवमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरिएको संयुक्त पत्रकार सम्मेलनका क्रममा राष्ट्रसंघीय महासचिवले आफ्नै निकायको आलोचना गर्नु भएपछि यो विषय सतहमा आएको छ। राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरस युक्रेनको किबमा रहेकै बेला त्यहाँ दुईवटा रूसी क्षेप्यास्त्र प्रहार गरिएको छ। क्षेप्यास्त्र प्रहारका कारण एकजना स्थानीय पत्रकारको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। एउटा भवनलाई लक्षित गरी प्रहार गरिएको क्षेप्यास्त्र आक्रमणमा अन्य धेरै मानिसहरू घाइते भएको बताइएको छ। अब आर्थिक समाचार।
विद्युत विकास विभागले जलविद्युत आयोजनाका प्रवर्तकहरूलाई रोयल्टी बकेउता 7 दिनभित्र फरफारक गर्न निर्देशन दिएको छ। विभागले एक सूचना जारी गर्दै 1 मेगावाट क्षमता भन्दा बढ़ी जडित क्षमता भएका आयोजनाहरूका प्रवर्तकहरूलाई गत वर्षको रोयल्टी तिर्न निर्देशन दिएको हो। विद्युत ऐन अनुसार जडित क्षमता प्रति मेगावाट 1 लाख रूपियाँका दरले र उत्पादन गरेर बेचेको बिजुलीको 15 वर्षभित्र 2% दरले रोयल्टी तिर्नुपर्दछ। 15 वर्षपछि जडित क्षमताको प्रति मेगावाट 10 लाख दरले र बेचेको बिजुलीको 10% दरले तिर्नुपर्ने व्यवस्था रहेको छ। गत वर्ष 65 वटा आयोजनाका प्रवर्तकहरूले रोयल्टीको 17,10,80,000 रूपियाँ तिर्न बाँकी रहेको विभागले जनाएको छ। विभागको सूचनामा आफ्नो रोयल्टी विवरण रुजू गराई 7 दिनभित्र बकेउता रकम फरफारक गर्न अन्यथा विभागमा भएको विवरण बमोजिम नेपाल विद्युत प्राधिकरणबाट आयोजनाको विद्युत ऊर्जा बिक्री बापत हुने भुक्तानीबाट कट्टा गर्ने गरी बकेउता रकम असुल गर्ने गरी प्राधिकरणलाई पत्राचार गरिने पनि उल्लेख गरेको छ। मलेसियाको औपचारिक भ्रमणमा रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधि मण्डलले बिहिबार मलेसियाका मानव संसाधन मन्त्री दातुक सेरी एम सराभननसँग द्विपक्षीय विविध विषयहरूमा छलफल गरेको छ।
नेपाल क्रिकेट संघ क्यानले जिम्बाब्वे ए विरूद्धको एक दिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ। क्यानले शुक्रबार सन्दीप लामिछानेको कप्तानीमा 16 सदस्यीय टोलीको घोषणा गरेको हो। नेपालले घरेलु मैदानमा जिम्बाब्वे एसँग 3 खेलको एक दिवसीय र 3 खेलको T20 सिरिज खेल्नेछ। नेपालले जिम्बाब्वे ए विरूद्ध शनिबार पहिलो खेल खेल्दैछ। खेल त्रिवेणी क्रिकेट मैदानमा हुनेछ। त्यस्तै दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ। T20 सिरिज वैशाख 23-26 चल्नेछ। अखिल नेपाल फुटबल संघ एन्फाका 3 उपाध्यक्षले कार्य समिति बैठक तत्काल बोलाउन माग गरेका छन्। राष्ट्रिय फुटबल टीमका खेलाड़ी र मुख्य प्रशिक्षक बीच उत्पन्न विवाद अन्त्य संवेदनशील विषय भएको उल्लेख गर्दै 3 उपाध्यक्षले एन्फाको कार्य समिति बैठक तत्काल बोलाउन माग गरेका हुन्। वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेवाङ, उपाध्यक्ष कृष्ण बहादुर थापा, वीरबहादुर खड्का सहित केन्द्रीय सदस्य दावा लामाङले अत्यन्त संवेदनशील विषयमा तत्काल बैठक बसेर निर्णय गर्नुपर्ने भएकाले यथाशीघ्र बैठक बोलाउन अनुरोध गरेका हुन्। बन्द प्रशिक्षणको क्रममा खेलाड़ीले प्राप्त गर्ने सुविधाको विषयमा मुख्य प्रशिक्षक अब्दुलहाल अलमुतारी र राष्ट्रिय टीमका सिनियर 10 खेलाड़ीबीच विवाद चुलिएको छ। मुख्य प्रशिक्षकले सिनियर खेलाड़ी रोहित चन्दलाई बन्द प्रशिक्षणबाट निकालेका छन् भने अन्य 9 सिनियर खेलाड़ीले बन्द प्रशिक्षण छाडेर हिँडेका छन्। 10 खेलाड़ीलाई निकालेका राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अलमुतारीले 17 नयाँ खेलाड़ीलाई बन्द प्रशिक्षणमा डाकेका छन्। मंगलबार क्याम्प छाडेका खेलाड़ीको ठाउँमा अलमुतारीले विकेश कुथु, जर्ज प्रिन्स कार्की लगायतका 17 खेलाड़ीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्। थपिएका खेलाड़ीले बुधबारबाट नै प्रशिक्षण शुरू गरेको बताइएको छ।
अझै बम अब मौसम। आज प्रदेश नम्बर 1 मध्य प्रदेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदलिरही। प्रदेश नम्बर 1 मध्य प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित फाटफुट वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16 डिग्री सेल्सियस, वर्षा 2 मिलिमिटर, सापेक्षिक आर्द्रता 92%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा अघि बिहान सूर्योदय 5:25 भयो भने सूर्यास्त भरे साँझ 6:37 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारहरूलाई आज निर्वाचन चिन्ह प्रदान गरिने, सत्ता गठबन्धनको आह्वानमा देशभर ठूलो संख्याका बागी तथा स्वतन्त्र उम्मेद्वारहरूद्वारा उम्मेद्वारी फिर्ता, गठबन्धन बाहेकका दलसँगको चुनावी तालमेल खारेज गरिएको तथा उम्मेद्वारी फिर्ता नलिएका बागीहरूलाई कार्यवाही गरिएको गठबन्धनका नेताहरूको भनाई, आमाप्रति श्रद्धा भक्ति प्रकट गरी माता तीर्थौंसी आज मनाइँदै, सिन्धुलीको 3 पाटनमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु, 7 घाइते र युक्रेनलाई आर्थिक, मानवीय र सैनिक सहायता दिन अमेरिकी राष्ट्रपतिद्वारा $33 अर्ब बराबरको प्रस्ताव संसदमा पेश। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।